नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। मध्यप्रदेशले हालै सार्वजनिक गरेको एउटा तथ्याङ्कमा प्रदेशका वन क्षेत्र मध्ये 5692 हेक्टर भन्दा बढ़ी वन अतिक्रमण भएको जनाइएको छ। सरकारले एकातिर चुरे संरक्षण, वन संरक्षण लगायतका विभिन्न खालका क्रियाकलापहरू सञ्चालन गरिरहेको छ भने अर्कोतर्फ वन अतिक्रमण हुने क्रम तीव्र रूपमा बढ़िरहेको छ। पछिल्लो दिनमा वन अतिक्रमण बढ़ेको प्रदेश सरकार स्वयंले जारी गरेको एउटा तथ्याङ्कमा उल्लेख गरिएको छ। मध्यप्रदेशमा 2,02,200 हेक्टर जमीन वन जंगलले ढाकेको मध्ये पछिल्लो समयमा मात्रै 5,692 हेक्टर वनको जमीन अतिक्रमण भएको सरकारको तथ्याङ्क छ। यिनै सन्दर्भमा आज अन्तसंवादमा कुराकानी गर्नेछौ। मध्यप्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन शाह हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर, मज्यू।
हेलो।
हजुर हजुर, स्वागत छ यहाँलाई।
हजुर हजुर
हजुर, स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब यो मध्यप्रदेश सरकारले पछिल्लो समयमा वन संरक्षणमा विभिन्न काम गरिरहेको छ, त्यसै गरी संघ सरकारले पनि कामहरू गरिरहेको छ, तर वनको अतिक्रमण बढ़ेको तथ्याङ्क यहाँहरूकै निकायले सार्वजनिक गरेको छ, यस्तो किन भइरहेको छ?
यो हाम्रो पालामा एक इन्ची पनि अतिक्रमण भएको छैन। हाम्रो लगभग अब यहाँ 3 महिना हुन लाग्यो सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हालेको। यो पहिला नै जति पनि अतिक्रमण पहिलाकै उसमा भएको हो। अहिले त हामीले सक्दो अतिक्रमणहरू हटाएकै छु। जस्तै कि तपाईँको 112 हेक्टर जग्गा अतिक्रमणबाट मुक्त गराए, त्यसपछि हालसालै भर्खरै सिराहामा पनि 40 हेक्टर जग्गाहरू अतिक्रमणबाट मुक्त गराएकै हो। अरू यो जे जति अतिक्रमण भएको छ यो पहिला नै भएको हो, अहिले चाहिँ कतै केही भएको छैन। हामी सबै एकदम इमान्दारीपूर्वक राम्रोसँग काम गरिरहेछु र त्यस्तो त यहाँ अहिले केही पनि भएको छैन। हेलो।
हजुर हजुर, अब मन्जू, यहाँ चाहिँ अब खास गरी संरक्षणका लागि यहाँहरूले कसरी काम गरिरहनु भएको छ त? यो जुन तथ्याङ्क आयो, यो तथ्याङ्कका सन्दर्भमा यहाँको के दृष्टिकोण छ?
हामीहरूले त्यो संरक्षणको लागि अहिले जति पनि त्यो अतिक्रमणहरू खाली गराइरहेछौँ, हटाइरहेछौँ नि, त्यसमा अहिले तार जाली सहितको एकदम घेरा बेडा गरेर अनि बिरुवाहरू लगाउँदैछु, त्यसमा वृक्षारोपण गर्दैछु एकदम राम्रो तरिकाले। त्यो तपाईँहरू आएर हेर्न पनि सक्नुहुन्छ। हेलो।
हजुर हजुर मज्यू, अब जसरी यी प्रयासहरू यहाँहरूले भएको भनिरहनु भएको छ, तर त्यो हिसाबले वन संरक्षणमा सरकारी निकायहरू सम्बद्धहरू गम्भीर भएनन् भनेर जनस्तरबाट गुनासो त आइ नै रहेको छ।
अब पहिलाको अब के कस्तो भयो के भएन त्यो त अब हामीलाई के थाहा छ र? जबदेखि मैले चाहिँ यो जिम्मेवारी सम्हालेको छु त्यहाँदेखि त अहिलेसम्म राम्रै भइरहेछ, सबैजना एक्टिभै भएर काम गरिरहेछ। म पनि एक बराबर लगातार फुर्सद एकछिन फुर्सद हुने बित्तिकै हामी अनुगमन गरेकै छु, जहाँ तहाँ कुदेकै छु आफैले। यसमा त मलाई त त्यस्तो केही कमी कमजोरी लाग्दैन। हाम्रो कर्मचारीहरूले पनि अहिले सबै एक्टिभ भएको छ, मैले सबलाई एकदम वार्निङ दिएछु
हजुर
कि भाइ आफ्नो ड्युटी सम्झेर गर्नु, त्यसमा अलिकति पनि दया माया भयो भने हामी चाहिँ कारवाही गर्छु, हामी चाहिँ क्षमा गर्नेवाला छैन। किनकि यो एकदम जनमतको सरकार हो, हामीमाथि पनि गार्जन छ, हामीलाई पनि माथिबाट एकदम टाइट गरेकै छ। त्यस कारणले सबैजना हामी इमान्दारीपूर्वक काम गरौँ, होइन भने त जब म माथि नै कारवाही हुन्छ भने मलाई नै स्पष्टीकरण सोध्छ भने तपाईँहरूलाई म बाँकी राख्दैन। मैले सबलाई वार्निङ दिएछु किन तपाईँहरूले अस्ति पनि हेर्नुभयो, अलिकति हाम्रो कुरा तलमाथि 1 इन्च पनि अलिकति मिस्टेज हुने बित्तिकै स्पष्टीकरण सोधिहाल्नुहुन्छ हाम्रो त्यहाँ अध्यक्षज्यूहरू। हाम्रो त एकदम आफ्नै एकदम कडा छ कानुन। अरू सोध्नु के छ? हेलो।
हजुर 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 अब मन्जु अब यहाँहरूले जसरी संरक्षणको कामहरू गरिरहनु भएको छ पछिल्लो समयमा अब संघ सरकारले पनि चोरे संरक्षण गरिरहेछ खास वनको महत्वका सन्दर्भमा प्रदेश सरकारले कसरी मानिसहरूलाई जनचेतना फैलाउने काम गरिरहेछ त
त्यो त हामी प्रचार प्रसार गरिरहेकै छु कमसे कम एकजना एउटा बिरुवा लगाउनुहोस् आफ्नै घर आँगनमै लगाउनुहोस् बाहिर सक्नुहुन्न भने हामीले पनि लगाइदिएकै छु उनीहरूको जिम्मामा अनि यो वन क्षेत्रहरूलाई पनि उनीहरूकै जिम्मा त्यो त्यहीँको गाउँ समाजको मान्छेहरूलाई जिम्मा लगाइदिन्छु त्यो सामुदायिक वन घोषणा गरेर ठाउँ ठाउँमा उनीहरूकै जिम्मा लगाएर अहिले संरक्षण त राम्रैसँग भएकै छ साझेदारी छ सामूहिक छ सामुदायिक वनहरूमा त अब त्यहाँकै गाउँलेहरूलाई जिम्मा लगाएपछि उनीहरूकै सम्पत्ति भएपछि उनीहरूले त राम्रोसँग हेरचाह गरिहाल्छ नि
अब सामुदायिक वनहरूको सन्दर्भ जुन यहाँले उल्लेख गर्नुभयो त्यो क्षेत्रमा खास गरी मधेस प्रदेशमा पछिल्लो समयमा सामुदायिक वन पनि धेरै सामुदायिक वनहरूले काम गरिरहेका छन् करिब करिब 504 सामुदायिक वन मधेस प्रदेशमा रहेको छ अहिले अब सामुदायिक वनका चाहिँ क्षेत्रहरूमा समुदायबाट भइरहेको संरक्षणका सन्दर्भमा चाहिँ प्रदेश सरकारले कसरी हेरेको छ त
हामी घरिघरि गएर हेर्छु अनि उनीहरूलाई सल्लाह दिन्छु कि तपाईँहरू बिरुवा अझै अब जस्तै कि कुनै पनि काठहरू सुकेको ढलेको काठहरू तपाईँहरूले बिक्री वितरण गर्नुहुन्छ अथवा त्यो अब छिपिएको रुखहरू अब त्यस्तै परेको खण्डमा बेच्नुहुन्छ काट्नुहुन्छ भने अझै लगाउनुहोस् तपाईँहरूलाई बिरुवा जति चाहियो हामी उपलब्ध गराउँछु अनि त्यही हामीले त्यही प्रचार प्रसार गर्छु तिनीहरूलाई त्यही शिक्षा दिन्छु यसरी गर्नुहोस् यसरी गर्दा राम्रो हुन्छ किनकि यो अहिले त अब सुक्खै यता खडेरी पर्न थालेछ यता मधेसतिर पनि पानीको अब त्यो वाटर लेभल नै कहाँ तल कति न कति तल गइसक्यो ट्युबवेलहरूमा पनि पानी अब वैशाख डेटतिर ट्युबवेलहरू पनि सुक्छ हाम्रोतिर त्यही कारणले अब बोट बिरुवा भएपछि हरियाली भएपछि अब यसरी पनि सम्झाउँछु नि तिनीहरूलाई कि अब वन भए पानी पानी भए हामी भनेर त सम्झाइरहेको छु प्रचार प्रसार गरिरहेको छु गोष्ठीहरू मिटिङहरू गरेर उनीहरूलाई पनि बोलाएर सल्लाह सुझाव दिएकै छु हामी
हजुर अब भनेपछि अब के अब समुदाय जागृत भयो त मन्ज्यू यहाँ आएको 3 महिना भयो 3 महिनामा यहाँहरूले गरेको कामले कस्तो खालको चाहिँ नतिजाहरू निकाल्यो त प्रारम्भिक नतिजा कस्तो छ अब किनभने अब यहाँ
पहिला भन्दा त पक्कै पनि केही न केही त सुधार भएकै हो र हामी त्यो सुधार गर्नेतिर लागेकै छु हामी पनि त्यो रात दिन खटेकै खटेकै छु त्यो त अब 3 महिना अब कि 100 दिनको त हामी प्रगति विवरण त सार्वजनिक गर्छु त्यतिखेर पनि तपाईँहरूले पनि थाहा पाउनु नै हुनुहुन्छ त्यो अब धेरै दिन बाँकी छैन हामीले काम गरेछु वा गरेछौँ त्यो त अब 100 दिनको जब हामी प्रगति विवरण मिडियामा दिन्छु त्यतिखेर सबैजनालाई थाहा नै हुन्छ नै
हजुर हजुर भनेको चाहिँ अब यहाँहरू आउनुभन्दा पहिला चाहिँ अतिक्रमण अलिक बढी थियो यहाँहरू आएपछि अलिक बढी रोक्नुभयो
हामीले त धेरै अतिक्रमण रोकेछु र अतिक्रमण खाली पनि हटाएको पनि छु
कति हटाउनु भयो वन क्षेत्र
वन क्षेत्र हामीले त्यो 112 हेक्टर हटाए
हजुर
सिराहामा 40 हेक्टर हटाए भर्खर अनि अरू अरू पनि हटाउने उसमा छु त्यसपछि तपाईँको रौटहरमा पनि अस्ति थुप्रै नै उनीहरूले चाहिँ त्यो अतिक्रमण गरेर मकै बालीहरू के लगाएको थियो त्यो सबै हामीले नष्ट गरेकै हो भर्खर यो त 1 हप्ता पनि भएको छैन
ए हजुर 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 अनि भनेपछि अब अहिले अब चाहिँ मानिसहरूले यहाँले भने जस्तो पानीका लागि पनि वनको महत्व छ भन्ने पनि थाहा पाए थाहा पाउँदै गएका छन्
अहिले एकदम राम्रोसँग थाहा पाएछ सबैजनाले किनकि त्यो ट्युबवेल जब सबैजनालाई सुकेछन् त्यतिकै पनि थाहा पाइहाल्छ नि अब उनीहरूलाई जनचेतनाको कमी थियो हामीले जनचेतना दिएकै छु
हजुर हजुर हजुर
ठाउँ ठाउँमा गएर
हजुर मन्जु धेरै धेरै धन्यवाद
अब पानीको महत्व बुझेछ उनीहरूले
हजुर धेरै धेरै धन्यवाद मन्जु
हस्
उहाँ हुनुहुन्थ्यो मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन शाह पछिल्लो समयमा मधेस प्रदेशमा 5692 हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण भएको सन्दर्भमा अन्तर्सम्वादमा कुराकानी गर्दै हुनुहुन्थ्यो हामीले वन क्षेत्रकै विषयमा वन क्षेत्रको वृद्धि वन क्षेत्रको व्यवस्थापन लगायतका सन्दर्भमा अन्तर्संवादमा आज कुराकानी गर्ने तय गरेका छौं। तदनुरूप कृषि तथा वन विज्ञान विश्वविद्यालयका वन संकायका डीन डाक्टर गान्दीप काफले हामीसँग जोडिनु भएको छ। डाक्टर साहब
हजुर,
स्वागत छ यहाँलाई।
हजुर हस्, धन्यवाद सर।
हजुर, अब हाम्रो जुन वन छ डाक्टर साहब, यो वनको सन्दर्भमा, वनको वृद्धिका सन्दर्भमा, किनभने पछिल्लो समयमा जसरी तापक्रम बढ़िरहेको छ, जलवायु परिवर्तन भइरहेको छ, हामी जलवायु परिवर्तनको पनि निकै जोखिममा रहेको मुलुक हो नेपाल, अब हामीले वनका सन्दर्भमा कसरी काम गर्नुपर्छ, हामीले जसरी काम गरिरहेका छौं त्यो कुन ढंगले अगाडि बढ़िरहेको छ डाक्टर साहब?
मलाई लाग्छ अहिले वनको संरक्षणको विषयवस्तुमा खास गरी चाहिँ नि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति एक आपसमा चाहिँ समन्वयात्मक रूपमा नै अघि बढेको देखिन्छ। र खास गरी अब देशको कन्टेक्स्टमा कुरा गर्दाखेरि नीतिगत रूपमा भएका सुधारहरू र खास गरी जनताको स्थानीय लेभलमा चाहिँ नि सहभागिता चाहिँ सुनिश्चित भएको कारणले गर्दाखेरि हामीले अब डाटाको हिसाबले हेऱ्यौँ भने पनि अहिले वन क्षेत्र चाहिँ विकास भएको देखिन्छ। र अब यो समग्र रूपमा चाहिँ विश्वव्यापी रूपमा जलवायु परिवर्तन, यसका असरहरू र कसरी हामीले चाहिँ योसँग चाहिँ एड्याप्ट गर्ने, कसरी त्यसका असरहरूलाई चाहिँ स्थानीय समुदायले चाहिँ जुझ्ने त्यो खालको परिस्थितिमा अन्तर्राष्ट्रिय मेकानिजम र नेपालको जुन समन्वय भएको छ त्यसले पनि सुधारका संकेतहरू आएको छ।
जस्तो अब यो वनको प्रवर्धन भनौँ, प्रचार भनौँ, या आम मानिसलाई वनको महत्वका बारेमा जानकारी गराउने जुन यो प्रयास छ, विभिन्न चाहिँ सम्बन्धहरूबाट भइरहेको छ, समुदायका स्तरबाट पनि वन संरक्षण भइरहेको छ, अब अतिक्रमणका घटनाहरू पनि या त्यसका तथ्याङ्कहरू पनि बढ़ी नै रहेका छन्। अब यसको यो बीचको सम्बन्धलाई भनौँ न, यो एकातिर चाहिँ हामी वन हामीलाई चाहिन्छ, हामीले वन बढ़ाउँ भनेर हामी क्रियाकलापहरू गरिरहने, अर्कोतिर वन क्षेत्र अतिक्रमण भइरहने, तस्करी भइरहने, यी यावत चाहिँ समस्याहरूबाट पनि हामी झेलिएका छौं। अब यसलाई कसरी चाहिँ अलि समन्वय गराउन सकिन्छ, अतिक्रमण घटाउनलाई सम्बन्धहरूले के गर्न सक्छन्, यहाँहरू जस्तो विज्ञहरूको के सुझाव हुन्छ डाक्टर साहब?
अब यो संरक्षण र विकास चाहिँ यी दुईटालाई चाहिँ वास्तवमा ब्यालेन्समा लैजानु चाहिँ चुनौतीपूर्ण नै हुन्छ। अब एकातिर चाहिँ हामीले प्राकृतिक स्रोतको संरक्षण कसरी गर्ने, अर्कोतर्फ चाहिँ त्यहाँ आश्रित चाहिँ जनताहरूको अधिकारको कुराहरू र दैनिक उपभोग्य लगायत जीविकोपार्जनको लागि चाहिँ जुन आश्रित समुदायहरू हुनुहुन्छ उहाँहरूको चाहिँ नि अधिकारको कुराहरूलाई चाहिँ कसरी ब्यालेन्समा लाने भन्ने चाहिँ यो चुनौतीपूर्ण र विश्वव्यापी बहसकै विषय चाहिँ हो। तैपनि अब यो अतिक्रमणको विषयलाई हेर्दाखेरि चाहिँ नि व्यावहारिक रूपमा हेर्दाखेरि संरक्षणको पाटोलाई ध्यान दिँदै चाहिँ नीतिगत रूपमा नै उहाँहरूलाई चाहिँ जस्तो अब ल्यान्डलेस समुदाय हुनुहुन्छ भने उहाँहरूलाई अल्टरनेटिभ व्यवस्थापन गरेर चाहिँ नि जंगल एरियाबाट अलिक पर व्यवस्थित रूपमा चाहिँ बसाउन सकियो र नीतिगत रूपमा नै यसलाई जानुपर्ने हुन्छ जस्तो लाग्छ यो विषयमा।
अब पछिल्ला दशकहरूमा भनौँ न, वैज्ञानिक वन व्यवस्थापन लगायतका विभिन्न क्रियाकलाप मार्फत वनको उपयोग पनि गर्ने र वृक्षारोपण लगायतका क्रियाकलापहरू पनि अगाडि बढाउने भन्ने जस्ता कुराहरू पनि आए, तर त्यसले सही ढंगले चाहिँ सम्बोधन गर्न पाएन अथवा सही चाहिँ रूप पाएन भन्ने चाहिँ टिप्पणीहरू सम्बन्धहरू बीच यहाँहरू जस्ता विज्ञहरूले भन्ने गर्नुभएको छ। एकातिर हाम्रो यत्रो विधि प्राकृतिक स्रोत छ, त्यसको हामीले सदुपयोग गरेनौं, हाम्रा रूखहरू चाहिँ को हामीले प्रयोग गरेनौं, हामी गरिब भइरहेका छौं, हामी यसलाई प्रयोग पनि गर्नुपर्छ र त्यो सँगै वृक्षारोपण पनि गर्दै जानुपर्छ, यो त चाहिँ नियमित प्रक्रिया जस्तै हुनुपर्ने हो। एकचोटि रूख लगाएर छोडिदिएपछि त्यो चाहिँ सयौं वर्ष चाहिँ त्यतिकै राख्ने हो भने त त्यसको प्रयोग भएन भन्ने पनि एउटा आवाजहरू आउने गरेको छ। अर्कोतिर होइन, यो त चाहिँ जलवायु परिवर्तनकै लागि, मानवको लागि, सासकै लागि भनौँ, पानीका लागि, यावत कुराहरूको लागि वन चाहिन्छ, यो वन चाहिँ मास्नु हुँदैन, यो दुईटा खालको जुन धारणाहरू छन् नि, अब यो अघि पनि मैले यहाँलाई भने, यो बीचमा समन्वय कसरी गर्ने, कुन कुरा ठिक हो, कसरी चाहिँ अब यसको उपयोग पनि गर्नु पर्यो र योबाट हुन सक्ने चाहिँ क्षतिहरू पनि कम गर्नु पर्यो या सही ढंगले अगाडि पनि बढ्नु पर्यो, अब यहाँहरू जस्तो विज्ञहरूको यसमा कस्तो खालको दृष्टिकोण हुन्छ त?
होइन, त्यो परिस्थिति सकारात्मक नै छ। हेर्नुहोस्, अब सामुदायिक वन जुन नेपालको चाहिँ जुन एकदमै सफल कार्यक्रम हो, विश्वले नै तपाईँको यहाँको रिफरेन्स लिने गर्छ। अब खास गरी समुदायलाई अब व्यवस्थापनमा डाइरेक्टली चाहिँ इन्भल्भ गर्ने योजनादेखि तपाईँको चाहिँ नि अनुगमनसम्म चाहिँ नि समुदायको सक्रिय सहभागिता गराउने जुन चाहिँ पद्धति छ यसमा, र यो जुन फरेस्ट प्रोडक्ट चाहिँ समुदायले निश्चित रुलको अधीनमा रहेर चाहिँ नि उनीहरूले उपभोग गर्न पाउँछन् गर्नै नपाउने भन्ने त होइन। तैपनि अब नेपालमा जुन काठको तपाईँले कुरा गर्नुभयो, काठको चाहिँ नि प्राकृतिक रूपमा नै यति धेरै नै तपाईँको टिम्बर स्पेसिजको उत्पादन छ, तैपनि त हामीले चाहिँ नि बाहिरबाट आयात गरेर चाहिँ प्रयोग गरिरहेका छौँ। भनेपछि अब यो यो उपयोगितालाई चाहिँ कसरी चाहिँ बढाउने, तपाईँको चाहिँ दिगो पनि अहिले चाहिँ भएको चाहिँ तपाईँको रिसोर्सलाई संरक्षण पनि गर्ने सर्टेन लेभलमा र वार्षिक रूपमा चाहिँ नेपालमै चाहिँ समुदायसम्म पुग्ने गरेर चाहिँ कसरी काठको उपयोगितालाई बढाउने भन्ने चाहिँ एउटा अहिले बहसको विषय छ, र खास गरी यो नीतिगत रूपमा नै यसलाई एड्रेस गर्नुपर्छ। नीतिगत रूपमा एड्रेस गर्न साथै तपाईँको चाहिँ तल्ला निकायहरूले उपयोगिताको जुन पद्धति छ त्यसलाई चाहिँ बढाउने, जस्तो अब कुकाठ भनेर भनिन्छ, प्रशोधन अब जस्तो उद्योगहरू स्थापना गर्ने तपाईँको बोर्ड कुकाठलाई पनि तपाईँको चाहिँ एउटा निर्माणमा चाहिँ प्रयोग गर्न सकिने, प्रशोधन गरेर त्यसलाई एसेम्बल गरेर गर्न सकिने प्रविधिहरूलाई चाहिँ फोकस गर्ने, व्यावहारिकमा एउटा उदाहरण दिँदाखेरि र खास गरी नीतिगत रूपमा नै चाहिँ जोड दिनुपर्ने हुन्छ। अब वृक्षारोपणको कुरा गर्दाखेरि खास गरी हामीले जलाधार व्यवस्थापनको विषयलाई चाहिँ बढी फोकस गर्छौँ। यो विषयलाई लिँदाखेरि अब हामीले चुरेको केसमा, चुरे तराई मधेसको केसमा हेर्ने भने चुरेको चाहिँ नि अब यो टोपोग्राफी चाहिँ फ्रेजाइल खालको छ, त्यहाँ बढी चाहिँ तपाईँको सेडिमेन्टरी रक्स हुने र भूक्षय चाहिँ नि बढी हुने खालको, र त्यही नै तपाईँको चाहिँ नि मानवको चाहिँ नि प्रेसर चाहिँ नि बढी छ प्राकृतिक स्रोतमा, गर्दाखेरि त्यसको संरक्षणको डाइरेक्ट चाहिँ नि असर चाहिँ तल्लो तराई मधेसमा चाहिँ नि पर्छ, जस्तो जलसतहको कुराहरू भए, त्यसपछि गएर तपाईँको भूक्षय अनि गएर चाहिँ तपाईँ थेग्रिने बाढी पहिरो यी समस्याहरूलाई चाहिँ नि चुरेमा खास गरी चाहिँ नि अहिले विभिन्न कार्यक्रमहरू चाहिँ एकीकृत रूपमा इम्प्लिमेन्टेसन भएको छ, र वृहत जलाधार व्यवस्थापनको अवधारणा अनुसार चाहिँ नि वृक्षारोपण लगायत चाहिँ नि प्राकृतिक स्रोत त्यहाँकोलाई संरक्षण उपयोगितातिर बढेको छ र सकारात्मक छ, त्यस्तो धेरै नै आत्तिनुपर्ने अवस्था पनि छैन।
हजुर, जसो अब विदेश भनौँ न, हाम्रो चाहिँ काठमा जुन विदेश रकम गइरहेको छ त्यो अहिले एउटा चाहिँ विषयका रूपमा छ, भनौँ चर्चाका रूपमा छ कि हामी आफ्नो वनको समुचित उपयोग गर्न सकिरहेका छैनौँ कि, किनभने वार्षिक ठूलो मात्रामा हामीले काठ र काठजन्य सामग्रीहरू आयात गरिरहेका छौं, जबकि गुणस्तरीय काठ हामीसँगै छन्, यसको व्यवस्थापन हुन सकेन भन्ने आवाज त छ नि, होइन डाक्टर साहब?
एकदमै, यो त अहिलेको हट इस्यु नै यही नै छ। जस्तो हामीले तपाईँको काठ हेऱ्यौँ भने जङ्गलमा चाहिँ तपाईँको चाहिँ त्यसै कुहिएर लडेर कुहिएर जान्छ, अब उपयुक्त नीतिगत चाहिँ यो समस्याको कारणले गर्दाखेरि त्यसलाई उपयोगिता चाहिँ म्याक्सिमम युटिलाइजेसनतिर हामी जान सकेका छैनौँ, र मैले अघिदेखि नै जोड दिइरहेको चाहिँ नीतिगत रूपमा नै अब के कसरी जान सकिन्छ भन्ने त अब डिटेल एनालाइसिसबाट त्यहाँ रिकमेन्ड गर्न सकिएला, तैपनि नीतिगत रूपमा नै तपाईँको यो विषयलाई चाहिँ एड्रेस गर्नुपर्ने हुन्छ। अर्को इम्पोर्टेन्ट एस्पेक्ट भनेको चाहिँ हाम्रो इन्डस्ट्रीहरू, जस्तो काठ जन्य इन्डस्ट्रीहरू जसले चाहिँ नेपालमा कुकाठ भनेर जुन फ्याँक्ने प्रचलन छ बढी, तिनीहरूलाई नै तपाईँको चाहिँ नि प्रशोधन गरेर चाहिँ उपयोगजन्य चाहिँ बलिया किसिमका चाहिँ नि बोर्डहरू चाहिँ बनाउन सकिन्छ। यो दुईटा एस्पेक्टमा चाहिँ नि हामीले ध्यान दिनै पर्ने चाहिँ नि अवस्था छ।
डाक्टर साहब, त्यही त अब यसमा चाहिँ हामीलाई अब समस्या भनौँ न, अब विभिन्न समस्याहरू होलान्, सम्बद्धहरूले त्यसको समाधान पनि खोजिरहेका होलान्, अनुसन्धान विश्लेषण पनि भइरहेको होला, तर कहिलेकाहीँ कुरा गर्दाखेरि अलिकति दक्ष खालको जनशक्ति भएन, सम्बन्धित विषयमा जानकार व्यक्तिहरूको कमी भयो, यी नीतिहरू बनाउने सन्दर्भमा पनि कहिलेकाहीँ ती कुराहरू आउने गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले वन संकायमा लामो समयदेखि अध्ययन अध्यापन गराउँदै आएको छ। हामीले कस्तो जनशक्ति उत्पादन गरिरहेका छौं, कसरी गरिरहेका छौं र उनीहरूको प्रयोग कसरी भइरहेको छ? अधिकांश त अब हामी कहाँ विभिन्न विषयका मानिसहरू हामी कहाँ पढ्ने तर चाहिँ रोजगारी लगायतका लागि बाहिर जाने अहिलेको अवस्था हो। वन क्षेत्रको चाहिँ कस्तो छ?
अहिले सकारात्मक छ। यो हामीले अब कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकाय हेटौँडामा खास गरी बिएससी एमएससी र पिएचडीको कार्यक्रमहरू चाहिँ सञ्चालन गरेका छौँ र हामीले खास गरी तिनवटा एस्पेक्टलाई चाहिँ नि बढी फोकस गरेका छौँ। पहिलो भनेको टिचिङ अध्यापन भइहाल्यो, अर्को भनेको अनुसन्धानमा कसरी हामीले चाहिँ विद्यार्थी प्राध्यापकहरूलाई चाहिँ प्रोत्साहन गर्न सक्छौँ, अगाडि बढाउन सक्छौँ र अर्को भनेको हाम्रो चाहिँ प्रसार अथवा एक्सटेन्सन छ, जसले चाहिँ हामीले जनसमुदायमा पनि हामीले कसरी चाहिँ प्रचार प्रसार गर्न सक्छौँ, त्यसलाई कसरी प्रमोट गर्न सक्छौँ। त्यो भएर टिचिङ रिसर्च एक्सटेन्सन चाहिँ हाम्रो मेजर थिम हो र हाम्रो अब विद्यार्थीहरू खास गरी चाहिँ नि उत्तीर्ण भइसकेपछि अहिले विभिन्न अब निजामती सेवामा चाहिँ प्रवेश गर्नुभएको छ, अधिक कोही विदेश पढ्न जानुभएको छ, कोही गैर सरकारी संस्थाहरूमा आबद्ध हुनुभएको छ। सकारात्मक नै अवस्था हो तर तपाईँले भन्नुभएको जस्तो लेटेस्ट टेक्नोलोजीहरूमा जुन अहिले विश्वव्यापी रूपमा चाहिँ नि अहिले इक्विपमेन्टहरू नयाँ खालका चाहिँ वनसँग सम्बन्धित छन् तिनीहरूको प्रयोगमा केही तालिमहरू ठिक विषयवस्तुहरू चाहिँ अर्को पाटो रह्यो, होइन भने थ्योरी र प्र्याक्टिकल दुईवटै एस्पेक्टमा चाहिँ हामीले विद्यार्थीहरूलाई सिकाइराखेका हुन्छौँ र उहाँहरूले चाहिँ नि निजामतीमा सेवामा प्रवेश गरेर पनि राम्रो चाहिँ सेवा दिइरहनु भएको छ भन्ने मलाई लाग्छ।
हजुर, अब आगामी दिनमा चाहिँ हाम्रो वन क्षेत्रको समुचित विकासका सन्दर्भमा शिक्षणदेखि लिएर कार्यान्वयनसम्म यहाँ चाहिँ अलिकति सुधार गर्न पाए हुन्थ्यो भन्ने जस्तो यहाँलाई बेला बेला लाग्छ होला, किनभने अब कुनै क्षेत्रमा विज्ञता या जानकार मानिसलाई भइरहेको कामका बारेमा यहाँनिर ल्याप्से यसरी सुधार्न पाए हुन्थ्यो भन्ने पक्कै पनि हुन्छ। यहाँको चाहिँ के दृष्टिकोण छ अन्त्यमा?
खास गरी चाहिँ राज्यले अनुसन्धानमा चाहिँ विश्वविद्यालयलाई अनुसन्धानलाई चाहिँ प्रायोरिटीमा राख्नुपर्ने देखिन्छ। त्यस सम्बन्धी चाहिँ बजेटरी प्रावधानहरूलाई अलिकति खुकुलो बनाउने त्यो एस्पेक्टमा अनुसन्धान गर्यो भने त्यसको त्यसबाट प्राप्त नतिजाको आधारमा चाहिँ हामीले सिफारिस गर्न सक्छौँ र अहिले तपाईँले भन्नुभएको जस्तो हट इस्युहरू जस्तो तपाईँले काठको चाहिँ आयात निर्यातको कुराहरू गर्नुभयो त्यस्ता विषयहरूलाई पनि अनुसन्धानको तर्फबाट चाहिँ आएको नतिजाहरू को आधारमा चाहिँ सिफारिस गर्न सक्छौँ, पोलिसी मेकरहरूलाई रिकमेन्ड गर्न सक्छौँ। त्यो भएर विद्यार्थी र फ्याकल्टीहरूलाई चाहिँ कसरी हामीले अनुसन्धानमा अझ बढी चाहिँ प्रोत्साहन गर्न सक्ने राज्यले बजेट मार्फत नै सम्बोधन गर्न सक्यो भने अनुसन्धान मार्फतै विकास गर्न सकिन्छ भन्ने मलाई लाग्छ। बाटो राम्रै छ, राम्रै छ।
हजुर डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, मलाई पनि समय दिनुभएकोमा यहाँलाई धन्यवाद। हस्,
उहाँ हुनुहुन्थ्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय वन विज्ञान संकायका डीन डाक्टर गान्धी काफले हामीसँग कुराकानी गर्नुहुँदै। यसअघि हामीले मध्य प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन शाहसँग कुराकानी गर्यौं। शंकर भण्डारी, राजु थापा र म सन्तोष रेग्मी विदा हुन्छु। अवस्था, नमस्कार।